यो रेडियो नेपाल हो। अब जनार्दन विष्टबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। नेपाली कंग्रेसको 14 महाधिवेशन भ्रिकुटी मण्डपमा शुरू। महाधिवेशनको उद्घाटन समारोहलाई अहिले देश विदेशका नेताहरूले सम्बोधन गर्ने क्रम जारी। अन्तर्राष्ट्रिय मानवाधिकार दिवस आज विभिन्न कार्यक्रमका साथ मनाइँदै मानवाधिकारको विश्वव्यापी अवधारणालाई आत्मसात गर्दै तिनको प्रभावकारी कार्यान्वयनमा राष्ट्रपतिको जोड़। र दक्षिणी मेक्सिकोमा आप्रवासीहरू चढ़ेको एक ट्रक दुर्घटनाग्रस्त, 53 जनाको मृत्यु। नेपाली कंग्रेसको 14 महाधिवेशन आजदेखि काठमाडौँमा शुरू भएको छ। मंगिर 27 गतिसम्म चल्ने महाधिवेशनको आज एक समारोहका बीच प्रधानमन्त्री एवं नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाले उद्घाटन गर्नुभयो। महाधिवेशनको उद्घाटन समारोहमा कंग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल सहित सबै शीर्ष नेताहरू, पूर्व प्रधानमन्त्रीहरू तथा विभिन्न दलका प्रमुख नेता एवं विदेशी पाहुनाहरूको उपस्थिति रहेको छ। महाधिवेशनको उद्घाटन सत्र अहिले काठमाडौँको भ्रिकुटी मण्डपमा जारी छ। मा सहभागीहरूको सुविधाका लागि मंच बाहिर ठूला 5 डिस्प्ले राखिएका छन् भने वक्ताहरूको आवाज चारैतिर सुनिने बनाउन ठूला साउण्ड सिस्टमहरू राखिएका छन्। महाधिवेशन स्थल पार्टीको झण्डा र चुनाव चिन्ह रूख अंकित झण्डाले सिंगारिएको छ भने त्यसवरपर विभिन्न स्थानमा स्वागतद्वार राखिएका छन्। महाधिवेशनमा भाग लिन देशभरबाट 4,700 भन्दा बढ़ी महाधिवेशन प्रतिनिधिहरू काठमाडौँ आइसकेको नेपाली कंग्रेस काठमाडौँका सभापति सबुज बानियाले जानकारी दिनुभयो। महाधिवेशन अन्तर्गत आज उद्घाटन सत्रका साथै महाधिवेशन प्रतिनिधिहरूको नामावली प्रकाशनको कार्यक्रम निर्धारण गरिएको छ भने भोलि उम्मेद्वारी दर्ता तथा उम्मेद्वार विरूद्धको दावी विरोध र जाँचबुझको समय निर्धारण गरिएको छ। त्यस्तै मंगिर 26 गते उम्मेद्वारको अन्तिम नामावली प्रकाशन हुनेछ भने मंगिर 27 गते बिहान 8 बजेबाट मतदान शुरू हुने नेपाली कंग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक गोपाल कृष्ण घिमिरेले जानकारी दिनुभयो। अहिले भ्रिकुटी मण्डपमा जारी महाधिवेशनको उद्घाटन सत्रका बारेमा कुराकानी गर्न हाम्रा संवाददाता विद्या प्रसाद उपाध्याय हाम्रो सम्पर्कमा हुनुहुन्छ। विद्याजी,
हजुर, जनार्दन
जी, हामीलाई जानकारी भए अनुसार भर्खरै नेपाली कंग्रेसको 14 राष्ट्रिय महाधिवेशन शुरू भएको छ र वक्ता उद्घाटन भइसक्यो र अहिले वक्ताहरूले बोल्ने क्रम जारी छ। अहिलेको माहौल के छ, कसले बोलिरहनु भएको छ, बताउनुहोस् न।
हजुर निराजन जी, अहिले चाहिँ उत्साह एकता र रूपान्तरण सफल बनाऊ नेपाली कांग्रेसको 14 महाधिवेशन भन्ने नाराका साथ नेपाली कंग्रेसको 14 महाधिवेशन एकदम उत्साह उमङ्गका साथ शुरू भएको छ। यति बेला विदेशबाट भारतबाट आउनुभएका नेताहरूको सम्बोधन चलिरहेको छ।
अनि त्यसपछि यहाँले त्यो जुन अहिलेको जो माहौल छ त्यो महाधिवेशन वरपरको र सहभागीहरू मानिसहरूको कस्तो खालको जमघट पाउनु भएको छ, बताइदिनुहोस् न।
जनार्दन जी, यहाँको माहौल एकदमै उत्साहप्रदक छ। भन्न चाहिँ नेपाली काङ्ग्रेसले सीमित संख्यामा महाधिवेशन आयोजना गर्ने भनेको थियो र देशैभरिबाट आएका 4,700 हाराहारीमा महाधिवेशन प्रतिनिधिको सहभागिता सँगसँगै आफू अनुकूल र आफ्नो इच्छा अनुसार उपत्यका र उपत्यका बाहिरबाट आउने काङ्ग्रेस शुभेच्छुकहरूका कारण यो खुला मञ्च अहिले भरिभराउ छ।
अनि यहाँलाई जानकारी भए अनुसार चाहिँ यहाँले देख्नु भए अनुसार केही अहिले सुरक्षाका मापदण्डहरू भनौँ न, अहिले चाहिँ कोभिडको अवस्थामा चाहिँ केही मास्कहरू लाउने, सेनिटाइजरहरूको व्यवस्था, त्यस्तो चाहिँ केही ध्यान दिएको छ, के कस्तो छ व्यवस्था?
हजुर जनार्दन जी, त्यो पनि एकदमै व्यवस्थित छ। भ्रिकुटी मण्डपको प्रवेशद्वारमै स्वास्थ्य एउटा समिति छ, त्यो समितिले भित्र छिर्ने नागरिकहरू कोही पनि मास्क नलगाएको खण्डमा चाहिँ उहाँहरूलाई मास्क दिँदै भित्र छिराउने गरेको छ र त्यो मापदण्डलाई एकदम व्यवस्थित गरिएको छ।
विद्याजी, यहाँले नेपाली कंग्रेसको महाधिवेशनको रिपोर्टिङ गरिरहनु भएको छ र यो क्रममा चाहिँ अब यो महाधिवेशनमा वास्तवमा पार्टी सभापति त्यसपछि अरू पदाधिकारीहरूको जो निर्वाचन हुन्छ, यहाँले के आकलन गर्नु भएको छ? पार्टी सभापतिमा अहिलेसम्म त अहिलेको वर्तमान पार्टी सभापति प्रधानमन्त्री शेरबहादुर देउवाले सभापतिको लागि आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको सुनिन्छ। उतातिरबाट अरू सभापतिको उम्मेद्वारहरूको बारेमा छलफल भइरहेको पनि हामीले सुन्यौं, यहाँलाई के लाग्छ, त्यस्तो कुनै एउटा तस्विर आइसकेको छ कि कसरी चाहिँ पदाधिकारीहरूको निर्वाचन हुन्छ, उम्मेद्वारहरू को को हुनुहुनेछ भन्ने बारेमा? नेपाली कंग्रेसको भ्रिकुटी मण्डपमा जारी 14 राष्ट्रिय महाधिवेशनका बारेमा अहिले हामी हाम्रा संवाददातासँग कुराकानी गर्दैथ्यौं। उहाँसँगको हाम्रो सम्पर्क टुटेको छ, हामी उहाँसँग सम्पर्क गर्ने फेरि पनि प्रयास जारी राख्नेछौं। उद्घाटन समारोहका बेला आज हुन सक्ने सवारी चापलाई ध्यानमा राखेर ट्राफिक व्यवस्थापनमा महानगरीय ट्राफिक प्रहरी महाशाखाले आवश्यक व्यवस्था मिलाएको छ। महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले रूट व्यवस्थापनका लागि ट्राफिक मात्रै 350 भन्दा बढी परिचालन गरिएको जानकारी दिनुभयो। हाम्रा संवाददाता हामीसँग फेरि जोडिनु भएको छ। विद्याजी,
हजुर जनार्दनजी, म प्राविधिक मिस्टेकका कारण यहाँ अलिकति टेलिफोनको समस्या छ, बेला बेला फोन कट्ने समस्या चाहिँ देखाएको छ, अत्यधिक जनसङ्ख्या भएर होला। अघि यहाँले कुरा गर्दै हुनुहुन्थ्यो महाधिवेशनमा सभापतिको दावेदारी कस्तो छ अथवा कार्यकर्ताहरूको भनाई कस्तो छ, दृष्टिकोण कस्तो छ भन्ने विषयमा कुराकानी गर्दा, अहिलेसम्म सभापतिको उम्मेदवारीमा चाहिँ उहाँको शेरबहादुर देउवा, जो तत्कालीन सभापति पनि हुनुहुन्छ, उहाँको नेतृत्व नै फिक्स भएको छ र अर्को पक्षको सभापतिको दावेदारी मिल्ने कुरा नै छ। कार्यकर्ताहरूबाट पनि छलफल गर्दा मिलाएर जा गए हुन्थ्यो भन्ने आकलन पनि छ, यद्यपि उहाँहरू बिचमा सहमति हुन समय लाग्ला। र अब मतदानको कुरा चाहिँ भोलि नै, भोलिबाट प्रक्रिया सुरु हुन्छ, मनोनयनको प्रक्रिया सुरु हुन्छ भन्ने निर्वाचन समितिले, काङ्ग्रेस केन्द्रीय निर्वाचन समितिले जानकारी दिएको छ।
हस् विद्याजी, धन्यवाद यहाँलाई। उहाँ हुनुहुन्थ्यो हाम्रा संवाददाता विद्याप्रसाद उपाध्याय। नेपाली कंग्रेसको 14 राष्ट्रिय महाधिवेशन अहिले जो भ्रिकुटी मण्डपमा जारी छ, त्यसको बारेमा हामीलाई जानकारी दिनुहुँदै। अब अर्को विषय, हरेक वर्ष डिसेम्बर 10 मनाइने मानव अधिकार दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ। मानव अधिकारको विश्वव्यापी घोषणा पत्र जारी गरिएको दिनको सम्झना स्वरूप प्रत्येक वर्ष आजको दिनलाई विश्व समुदायले महत्वपूर्ण दिवसको रूपमा मनाउँदै आएको छ। 73 अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा एक सन्देश दिनुहुँदै राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक शासन व्यवस्थाको आधार स्तम्भका रूपमा रहेको मानव अधिकारका विश्वव्यापी अवधारणालाई गहिरोसँग आत्मसात गर्दै तिनको प्रभावकारी कार्यान्वयनमा जोड़ दिन आग्रह गर्नुभएको छ। त्यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले विश्व मानव अधिकार दिवसको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ। उहाँले शुभकामना सन्देश मार्फत नेपालले संयुक्त राष्ट्रसंघको सदस्य भए पश्चात मानव अधिकारको सम्मान, संरक्षण र प्रवर्धनको कार्यमा अन्तर्राष्ट्रिय मञ्चहरूमा प्रतिबद्धता जनाउँदै आएको उल्लेख गर्नुभएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याएर अन्तर्राष्ट्रिय प्रतिबद्धता अनुसार मानव अधिकार मैत्री कानून निर्माणमा सरकार लागिपरेको बताउनु भएको छ। 73 अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा राष्ट्रिय मानव अधिकार आयोगले आज ललितपुरमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले द्वन्द पीड़ित र पीड़ितका परिवारलाई सरकारले छिटै नै न्याय दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तप बहादुर मगरले सरकारलाई सिफारिश गरिएका मानव अधिकार हननका मुद्दा कार्यान्वयन गर्न आग्रह गर्नुभयो। प्रधानमन्त्री शेरबहादुर देउवाले जटिल खालका राजनैतिक मतभेदलाई पनि शान्तिपूर्ण वार्ताका माध्यमबाट समाधान गर्न सकिने बताउनु भएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गर्नुभएको लोकतन्त्र शिखर सम्मेलनमा भर्चुअल सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले लोकतन्त्र र लोकतान्त्रिक रूपान्तरणको यात्रामा नेपालको अनुभव सुनाउनुहुँदै शान्ति प्रक्रिया मार्फत भएका उपलब्धिहरूको चर्चा गर्नुभयो। पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डाक्टर बाबुराम भट्टराईले सत्ता साझेदार दलको गठबन्धन आगामी तीनै तहको निर्वाचनसम्म रहने बताउनु भएको छ। संगठन सुदृढीकरण तथा जनपरिचालन अभियानसहित तनहुँको शुक्ला गण्डकी नगरपालिकाको घारीमा पुग्नुभएका भट्टराईले प्रतिगमनलाई परास्त गर्न अग्रगामी शक्ति मानिएका 5 दलले गठबन्धन गरेरै चुनावमा सहभागी हुने बताउनुभयो। जिल्ला मालपोत कार्यालय जुम्लामा अनलाइन प्रविधिबाट सेवा प्रवाह गर्न थालेपछि झन समस्या थपिएको सेवाग्राहीको गुनासो छ। दुर्गम जिल्ला भएकोले इन्टरनेट अभावका कारण सेवा प्रवाहमा समस्या हुँदा टाढा टाढाबाट सेवा लिन आएका सेवाग्राही थप समस्यामा परेका हुन्। जुम्लाबाट संवाददाता सागर परियारको यो रिपोर्ट।
जिल्ला मालपोत कार्यालय जुम्लाले विगत एक वर्षदेखि अनलाइन सेवा शुरू गरेको छ। अनलाइन सेवा शुरू भएदेखि मालपोत कार्यालयका सेवा प्रवाहमा झनै ढिलासुस्ती भएको, सामान्य कामका लागि पनि हप्ता महिना दिन होटलमा बस्नुपर्ने र दैनिक कार्यालय धाइराख्दा पनि काम नहुने गरेको सेवाग्राहीहरूको गुनासो छ।
हामी चाहिँ आइतबार आएका हौ, आजसम्म हाम्रो काम भए पनि छैन, नेट आया छैन, फाइलहरू धेरै छन् भन्छन्,
आएको आएछ 8 दिन भइगयो, नेट चल्दैन भने अब थुप्रिया छन् कागज, तलिका माथि माथिको तली आउँदै कोही आउँदैन पालो, होटलमा खानु पर्ने।
तिन चार दिन लगाएर आया हुन्छ, टाढाको मान्छे आइसकेपछि तीन दिनमा हाम्रो काम बनाउँछ।
पहिला मालपत कार्यालयका सबै सेवा प्रवाह हस्तलिखित रूपमा हुँदा पनि बढीमा दुई तीन दिनभित्र सबै खाले काम सकेर सेवागराईहरू घर फर्किनुहुन्थ्यो। हाल अनलाइन सेवा शुरू भएपछि हप्ता महिना दिन होटलकै बास गर्नुपर्ने बाध्यता छ भने जग्गाको अभिलेखका लागि अनलाइन सेवा उचित भए पनि छिटो छरितो सेवा प्रवाह गर्न विगतकै हस्तलिखित प्रक्रिया राम्रो भएको गुठीचोर गाउँपालिका चार निवासी जनकराज खत्रीले बताउनुभयो।
आफ्नो ग्राहक प्रमाणहरू नेपाल अधिराज्य भएर सेभ हुने भयो, त्यो धेरै राम्रो काम हो। तर नेटको खराबीले गर्दा हप्ता दस दिन पन्ध्र दिन दुःख नपाएको कोही छैन, सबै दुखी छन्।
दैनिक सयौं सेवाग्राहीको भीड़ हुने मालपोत कार्यालयमा जनशक्तिको अभाव भएका, जनशक्ति पनि पूर्ण दक्ष नहुनु र सुस्त इन्टरनेटका बावजुद पनि सेवाग्राहीलाई सके जति छिटो छरितो सेवा दिने प्रयास भइरहेको बताउनुहुन्छ जिल्ला मालपोत कार्यालय जुम्लाका प्रमुख नरेन्द्र रोकाया।
मालपोत कार्यालयमा चाहिँ अब सेवा प्रवाह छिटो छरितो दिने प्रयास त गरिरहेको छ हामीले। दुर्गम जिल्ला भए हुनाले नेटको अलि समस्या छ, अनलाइन सिस्टम भए हुनाले नेट नभए पनि अब त्यो छिटो नहुने, कर्मचारी दक्षता अलिक कमै छ, बिस्तारै सुधार हुँदैछ।
कुनै पनि सरकारी कार्यालयले इन्टरनेट सुस्त, कर्मचारी अभावका नाममा सेवा प्रवाहमा ढिलासुस्ती गर्नु र नागरिकलाई शास्ति दिनु उचित हुँदैन। तसर्थ व्यापक गुनासो खेप्दै आएको जिल्ला मालपोत कार्यालय जुम्लाले आफ्ना आन्तरिक समस्या सुल्झाएर छिटो छरितो सेवा प्रवाहमा ध्यान दिन जरुरी छ। सागर परियार, रेडियो नेपाल, जुम्ला।
ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
यहाँ पनि सबै राम्रो छ। ल, तेरो आमासँग कुरा गर।
पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
किन टेन्सन लिन्छस् बाबु, हामी जस्ताको लागि एनटिसी को कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
सेवा सुचारू गर्नका लागि *1415# गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। मानव अधिकार तथा शान्ति समाज काठमाडौँ शाखाले न्यायपालिकामा शुद्धिकरण हुनुपर्ने माग राख्दै देशव्यापी अभियान शुरू गरेको छ। विश्व मानव अधिकार दिवसको अवसर पारेर शाखाले आज बिहान विश्व सम्पदा सूचीमा सूचीकृत बौद्ध चैत्य क्षेत्रमा शान्तिपूर्ण प्रदर्शन र धरना गरी अभियानको शुरूआत गरेको हो। त्यसैगरी समाजका 15 जिल्ला शाखाले पनि आजै धरना कार्यक्रम गरी न्यायालय शुद्धिकरणका लागि दवाब दिएका छन्। न्यायपालिका शुद्ध र पारदर्शी नभएसम्म मानव अधिकारको पालना हुन नसक्ने भएकोले यो अभियान शुरू दिएको र यसलाई देशैभरि पुर्याइने समाजले जनाएको छ। पोखरामा आज बिहान भएको सवारी दुर्घटनामा परि दुईजनाको मृत्यु भएको छ। पृथ्वी राजमार्ग स्थित पोखरा महानगरपालिका 26 विजयपुरमा लेखनाथबाट पोखरातर्फ जाँदै गरेको LU2K 2948 नम्बरको फरामे छड़ बोकेको ट्रक आफै अनियन्त्रित भई बिहान नालीमा पल्टिएको थियो। घटनामा परि घाइते भएका लमजुङ पार्चे बस्ने 42 वर्षीय भीमबहादुर तामाङ र नाम थर नखुलेका अन्दाजी 40-45 वर्षीय पुरूषको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। अब अन्तर्राष्ट्रिय प्रसंग। दक्षिणी मेक्सिकोमा आप्रवासीहरू लिएर घुडिरहेको ट्रेलर सहितको ट्रक दुर्घटना हुँदा 53 जनाको मृत्यु भएको छ। मध्य अमेरिकाबाट आएका ती आप्रवासीहरू चढ़ेको ट्रक चियापास राज्यमा सड़कमा पल्टिएको थियो। 58 जना घाइते समेत भएको सो दुर्घटना मेक्सिकोमा भएका सबभन्दा खराब दुर्घटनाहरूमा पर्ने अधिकारीहरूले बताएका छन्। मृतकहरूमा बालबालिका र महिलाहरू समेत रहेका र उनीहरूमध्ये धेरैजसो होन्डुरस र ग्वाटेमालाबाट आएका बताइएको छ। र फ्रान्सका राष्ट्रपति इमान्युएल मैक्रोनले सन् 2022 हुने शीतकालीन ओलम्पिक्स खेल फ्रान्सले बहिष्कार नगर्ने बताउनु भएको छ। अमेरिका, बेलायत, क्यानाडा र अस्ट्रेलियाले कूटनीतिक रूपमा बहिष्कार गरे पनि आफूहरूले बहिष्कार नगर्ने निर्णय लिएको राष्ट्रपति मैक्रोनले बताउनुभयो। अब समाचारको अन्त्यमा प्रमुख समाचार एकपटक फेरि। नेपाली कंग्रेसको 14 महाधिवेशन भ्रिकुटी मण्डपमा शुरू। महाधिवेशनको उद्घाटन समारोहलाई अहिले देश विदेशका नेताहरूले सम्बोधन गर्ने क्रम जारी। अन्तर्राष्ट्रिय मानव अधिकार दिवस आज विभिन्न कार्यक्रमका साथ मनाइँदै मानव अधिकारको विश्वव्यापी अवधारणालाई आत्मसात गर्दै तिनको प्रभावकारी कार्यान्वयनमा राष्ट्रपतिको जोड़ र दक्षिणी मेक्सिकोमा आप्रवासीहरू चढ़ेको एउटा ट्रक ट्रेलर दुर्घटनाग्रस्त 53 जनाको मृत्यु। रेडियो नेपालबाट 3 बजेको समाचार सकियो। अब हाम्रो अर्को समाचार 4 बजे सुन्न सक्नुहुनेछ। हस्त, नमस्ते।